आजको दिनमा हामीले जब संसारमा हेर्छौँ भने विभिन्न मानिसहरू भोकमरी पानीको हाहाकार भएर गइरहेका छन् त कति मानिसहरू कति प्रशस्तताको जीवन जिइरहेका छन् र हरेक मानिसले आफ्नो शारीरिक जीवनको निम्ति हरेक दिन उनीहरूले भोजन लिन्छन् र हामी पनि लिन्छौँ कि हामी जीवित रहनको निम्ति हाम्रो शरीरको निम्ति हामी खाना लिन्छौँ तर यस संसारको अनाजले हाम्रो प्राणको निम्ति कति पनि अर्थ राख्दैन यसले हाम्रो प्राणको निम्ति पर्याप्त हुँदैन तर त्यहाँ एउटा रोटी छ त्यहाँ एउटा अनाज छ जुन कुराले चाहिँ तपाईँ र मेरो प्राणको लागि तृप्त पार्दछ जुनले तपाईँ र मेरो प्राणलाई उदार मुक्ति दिँदछ आउनुहोस् आज हामी यही जुन जीवित रोटीको बारेमा हामी योहन्नाको पुस्तकबाट हामी हेर्नेछौँ यहाँहरू सबैजनाले सुसमाचार योहन्ना छ अध्यायलाई मसँगै पल्टाउनु हुन म अनुरोध गर्दछु यो पुस्तक नयाँ नियममा पर्दछ योहन्ना छ अध्यायको एकदेखि पन्ध्र र पच्चिसदेखि फेरि चालिस पदबाट हामी हेर्नेछौँ तपाईँहरूले नयाँ नियमको पुस्तकबाट हेर्दै जानुभयो भने चौथो पुस्तक रहेको छ जुन सुसमाचारको चौथो पुस्तक सुसमाचार योहन्ना छ अध्यायको एकदेखि पन्ध्र र पच्चिसदेखि फेरि चालिससम्म आशा गर्छु यहाँले पाइसक्नु भएको छ म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गर्नेछु तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला यी कुरापछि यीशु गालिल अर्थात् तेबेरियास समुद्रको पारिपट्टि जानुभयो अनि एउटा ठूलो भीड उहाँको पछि लाग्यो किनकि उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्हहरू तिनीहरूले देखेका थिए यीशु डाँडामाथि जानुभयो र आफ्ना चेलाहरूसँग त्यहाँ बस्नुभयो युदीहरूको चाड अर्थात् निस्तार चाड नजिक थियो पद पाँच जब यीशुले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड उहाँ कहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो यिनीहरूलाई खुवाउनको निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो किनभने उहाँले जे गर्न लाग्नु भएको थियो सो उहाँलाई थाहा थियो फिलिपले उहाँलाई जवाफ दिए प्रत्येकले अलिअलि पाए तापनि 200 चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्ने छैन उहाँका चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियासले भने यहाँ एकजना ठिटो छ जससँग जौका 5 रोटी र 2 माछा छन् तर यति धेरैका निम्ति यतिले के पुग्ला र यीशुले भन्नुभयो मानिसहरूलाई बस्न लाओ त्यहाँ धेरै घाँस भएको चौर थियो तब प्राय 5,000 पुरुषहरू त्यहाँ बसे तब यीशुले रोटी लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाउनु भएपछि बस्नेहरूलाई बाँडिदिनुभयो र त्यसै गरी माछा पनि बाँडिदिनुभयो तिनीहरूले चाहे जति खाए अनि जब तिनीहरूले भरपेट खाए उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो उब्रेका टुक्राहरू बटुल र केही नष्ट नहोस् खानेहरूले उबारेका जौका ती 5 रोटीका टुक्राहरू तिनीहरूले बटुले र 12 डाला भरे यसकारण उहाँले गर्नुभएका यो चिन्ह देखेर ती मानिसहरूले भने संसारमा आउने अगमभक्त साँच्चै उहाँ नै हुनुहुँदो रहेछ तिनीहरू आएर उहाँलाई बल जप्तीसँग लगी राजा बनाउन खोज्दैछन् भने थाहा पाएर यीशु फेरि एक्लै डाँडामा जानुभयो 25 पद तिनीहरूले उहाँलाई समुद्र पारी भेटाएर उहाँलाई सोधे रबी तपाईँ यहाँ कहिले आउनुभयो यीशुले तिनीहरूलाई जवाफ दि भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरू चिन्हहरू देखेर होइन तर अघाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनु भएको छ पद 28 तिनीहरूले उहाँले भने परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ येशूले तिनीहरूलाई भन्नुभयो परमेश्वरको काम यही हो जसलाई उहाँले पठाउनु भयो उहाँमाथि विश्वास गर यसकारण तिनीहरूले उहाँलाई भने तपाईँ के चिन्ह देखाउनुहुन्छ सो हामी गरौँ र तपाईँलाई विश्वास गरौँ तपाईँ के गर्नुहुन्छ हाम्रो पिता पुर्खाले उजाड स्थानमा मन्न खाए जसरी लेखिएको छ उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो येशूले तिनीहरूलाई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोसा होइनन् तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ किनभने परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्ली आउँछ र संसारलाई जीवन दिन्छ तिनीहरूले उहाँलाई भने प्रभु यो रोटी हामीलाई सधैँ दिनुहोस् येशूले तिनीहरूलाई भन्नुभयो जीवनको रोटी म हुँ म गाउने भोकाउने छैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन तर मैले तिमीहरूलाई भनेकै छु तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै म कहाँ आउनेछन् र म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट उर्ली आएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनुहुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैले पनि म नगुमाऊ तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारौँ। किनभने मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। हामी यस खण्डबाट एउटा मुख्य वचनको बुँदा लिएर हामी हेर्नेछौँ, जुन वचनको बुँदा हुनेछ येशु नै जीवनको रोटी हुनुहुन्छ, उहाँमा मात्र हामीले अनन्त जीवन पाउँछौँ। यस मुख्य बुँदा कि येशु नै जीवनको रोटी हुनुहुन्छ, उहाँमा मात्र हामीले अनन्त जीवन पाउँछौँ। र यसै मुख्य बुँदामा रहेर हामी यसको आधारमा रहेर हामीले दुईवटा उपबुँदाहरूलाई हेर्नेछौँ, जुन पहिलो रहेको छ येशु परमेश्वरका पुत्र हुनुहुन्छ जसले आश्चर्य तरिकाले मानिसलाई तृप्त पार्नुहुन्छ, र दोस्रो र येशु नै हाम्रो प्राणको निम्ति पर्याप्त हुनुहुन्छ। हामीले पहिलो बुँदालाई हामी हेर्नेछौँ, जुन पहिलो बुँदा 6:1-15 हामी हेर्नेछौँ, र दोस्रो बुँदालाई हामी 25-40 हामीलाई ब्रेक गरेर हामी हेर्नेछौँ। हुन्छ, हामी पहिलो बुँदालाई हामी हेर्नेछौँ। यस योनाले यस 5:6 यसुले आफ्नो संसारमा गर्नुभएको आश्चर्य कर्महरू, उहाँले देखाउनु भएको चिन्हहरूको चौथो चिन्हको रूपमा यहाँ प्रस्तुत गर्नुहुन्छ। र यो चिन्ह कि 4 सुसमाचारका पुस्तकहरूले यो चिन्हको बारेमा बताउँदछ। र हामी यहाँ जब 1 हेर्छौँ भने 6:1 हामी यी कुराहरू पछि भन्ने शब्द हामी पाउँछौँ। जब हामी त्यो शब्दलाई विचार गर्छौँ भने हामीले केही कुरा हामीले विचार गर्नुपर्ने हुन्छ कि यो खण्ड अगाडिको खण्डसँग के जोडिएको छ, यो खण्डभन्दा अगाडि केही भएको छ कि 1 देखाउँछ कि माथिकोसँग कनेक्सन, 5 के भएको छ, सरी 5 हामीलाई यहाँ थाहा छ कि येशु ख्रीष्टले त्यहाँ एक पक्षघातीलाई निको पार्नुभएको घटना छ। त्यस पछाडि उहाँ गालिल अर्थात् तेबिरिया समुद्रको पारिपट्टि जानुभयो कि उहाँले जब 5 ती बिरामीलाई निको पार्नुभयो त्यसपछि नै येशु फेरि गालिल अर्थात् तेबिरिया समुद्रको पारिपट्टि जानुभएको कुरा पाउँदछौँ। र यस गालिल समुद्रलाई पुरानो समयमा कि विभिन्न नामले चिनिने गर्दथ्यो कि त्यति बेला किन्नरेत र गेनिसरेत ताल पनि भनिन्थ्यो, तर जब योहन्नाले यो पत्र लेखिराख्नु हुँदाखेरि यो समुद्रलाई गालिलको समुद्र अथवा तेबिरिया समुद्र भनेर प्रचलित भइसकेको थियो। जब हामी यसको पुरानो करारतिर हामी गन्तीको पुस्तकतिर हामीले हेर्छौँ भने यी समुद्रको नाम अर्को पनि हामीले पाउँदछौँ। र जब हामी यही खण्डको 2 हामी विचार गर्छौँ, जब येशु समुद्रको पारिपट्टि जानुभयो र 2 भन्छ कि येशु जानुभएको ठाउँमा त्यहाँ एउटा ठुलो भिडले उहाँलाई पछ्याइरहेको यहाँ देख्दछौँ। र वास्तवमा उनीहरूले किन येशुलाई पछ्याइरहेका छन् त, उनीहरूको आशय यो छ कि उनीहरूले येशुले गर्नुभएको चिन्हहरू, जब हामी यो योहन्नाको पुस्तक अगाडि हामी पढ्दै गयौँ भने उहाँले त्यहाँ गालिलमा धेरैवटा चिन्हहरू गर्नुभएको छ, उहाँले गालिलको कनामा कि उहाँले पानीलाई दाखमतमा परिणत गर्नुभएको छ, यता आएर उहाँले एउटा उच्च अधिकारीको छोरालाई पनि निको पार्नुभएको ती चिन्हहरू, जुन रोगीहरूलाई निको पार्नुभएको कुरा तिनीहरूले देखेका थिए, त्यसकारण उनीहरूले येशूलाई पछ्याएका हुन्। तर वास्तवमा उनीहरूले येशूलाई आफ्नो मुक्तिदाता, येशूलाई प्रेम गरेको कारण अथवा उनीहरूले येशूमा आफ्नो पापको स्वीकार गरेको कारण उनीहरूले पछ्याएका थिएनन्, तर उनीहरूले येशूले गर्नुभएको चिन्ह देखेका कारण उनीहरूले पछ्याएका थिए। तर त्यतिमै यो कुरा सकिँदैन कि येशू उनीहरूको वास्त नगरी, उनीहरूको प्रवाह नगरी येशू डाँडामा जानुहुन्छ। 3 हामी त्यो पाउँछौँ र 4 हामी पाउँछौँ कि त्यहाँ फेरि त्यो समयमा के भइरहेको थियो भन्ने कुरा हामी 4 पाउँछौँ कि त्यो समयमा यहुदीहरूको निस्तार चाड थियो। अहिलेसम्म पनि येशूले ती भिडहरूले पछ्याइरहेको कुराप्रति उहाँले चासो देखाउनु भएको छैन, त्यो समयमा निस्तारको चाड युदीहरूको निम्ति एकदमै महत्त्वपूर्ण चाड थियो. उनीहरूले चाहिँ कि कसरी परमेश्वरले मुसाद्वारा ती मानिसहरूलाई इस्रायलको जुन दास मिश्रको दासत्वबाट उनीहरूले कसरी निकाल्नु भयो भन्ने कुराको स्मरण उनीहरूले त्यो समयमा गर्दथे. त्यसकारण यो एकदमै महत्त्वपूर्ण थियो. त्यसकारण सायद यो चाडको बेला ती मानिसहरू धेरै थिए होला. कति कमेन्ट्रीले भन्छ उनीहरू यो चाडको निम्ति कति उनीहरू तीर्थयात्रामा थिए पनि भन्छन्. तर जे भए तापनि यो समयसम्म यसुले ती मानिसहरूप्रति उहाँको चासो देखाउनु. तर जब हामी पाँच पदमा आउँछौँ तब ती भिडलाई यसुले हेर्नुहुन्छ र उहाँले ती भिडहरू उहाँतर्फ यसुतिर आइरहेको देख्नुहुन्छ. त्यतिकैमा उहाँले ती भिडहरूको वास्ता गर्नुहुन्छ र वास्तवमा उहाँले ती भिडलाई सम्बोधन गर्दै आफ्ना चेलाहरूलाई प्रश्न गर्नुहुन्छ. पद पाँचमा उहाँले चेलाहरूलाई भन्नुहुन्छ यिनीहरूलाई खुवाउनको निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने. उहाँले फिलिपलाई यो प्रश्न गर्नुहुन्छ. तर वास्तवमा यसुले के गर्दै हुनुहुन्छ भन्ने कुरा उहाँ अनभिज्ञ हुनुहुन्न थियो. उहाँले फिलिपलाई यो प्रश्न गर्नुको साटोमा उहाँले यो प्रश्न गर्नुको कारण कि उहाँले फिलिपबाट केही मद्दत पाउनको निम्ति उहाँले यो प्रश्न गर्नुभएको थिएन कि फिलिपबाट केही यो परिस्थितिलाई कसरी समाधान गर्ने भनेर केही आइडियाको निम्ति उहाँले यो प्रश्न गर्नुभएको थिएन. पछमा हेर्नुहोस् उहाँले आफ्नो चेलाहरूको जाँच गर्नुभएको थियो. त्यसकारण उहाँले आफ्नो चेलाहरूलाई यो प्रश्न गर्नुहुन्छ अब यी भिडहरूलाई कसरी खुवाउने. किनकि चेलाहरूले यसुले गर्नुभएका अगाडिका ती चिन्हहरू देखिसकेका थिए. तर चेलाहरूले कसरी उहाँलाई लिएका छन् भन्ने उनीहरूको विश्वासको निम्ति उहाँले यहाँ प्रश्न गर्नुहुन्छ. तर फिलिपको जवाफ फरक छ कि पद सातमा फिलिपले यसरी हुन्छ प्रत्येक अलिअलि पाए तापनि 200 चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्ने छैन. कि फिलिपले यसुले गर्नुभएको आश्चर्य कामहरू त्यो चिन्हहरू देखिसकेका थिए तर पनि यसु को हुनुहुन्छ भन्ने कुरामा अझै उनीहरू उहाँले के गर्न सक्नुहुन्छ भन्ने कुराहरूमा उनीहरूले विश्वास गर्न चुकिरहेका थिए. त्यसै कारण उहाँले भन्नुहुन्छ कि यो यो समाधान गर्नु चाहिँ असम्भव छ भन्ने उनीहरूको दृष्टिकोणमा उनीहरूको मनस्थिति चेलाहरूको थियो. तर त्यही समयमा अर्को चेला जुन सिमोन पत्रुसका भाइ अन्द्रियासले अर्को कुरा देखाउनुहुन्छ कि त्यहाँ एकजना ठिटोसँग भएको जौको पाँचवटा रोटी र दुईवटा माछा छ तर यसले पनि यी भिडलाई पुग्दैन भनेर भन्नुहुन्छ. कि यो कुराले यही देखाउँछ उसको पनि यो परिस्थिति यति कुराले समाधान गर्नु असम्भव छ भन्ने कुरा देखाइरहेको छ. तर यहाँबाट परिस्थिति फरक हुन्छ कि जब चेलाहरूमा यो तनाव थियो यसुले गर्नुभएको प्रश्नको प्रश्नप्रति उनीहरू चिन्तित थिए उनीहरू तनावमा थिए तर यसलाई चाहिँ यसुले आफ्नो हातमा लिनुभयो. पद दसलाई हेर्नुहोस् त्यसपछि उहाँले चेलाहरूलाई निर्देशन दिनुहुन्छ कि कसरी यो रोड यी मानिसहरूलाई खुवाउने भन्ने कुरा प्रश्न गर्नुभएको छ. तर चेलाहरूले उनीहरूले यो यो कुरालाई एउटा तनावमा लिएका छन् तर परिस्थिति चेन्ज हुन्छ कि ती कुरा चाहिँ यसुले लिनुहुन्छ चेलाहरूलाई निर्देशन गर्नुहुन्छ. उनीहरूको कमजोरतामा पनि यसुले उनीहरूलाई निर्देशन गर्नुहुन्छ. निर्देशन छ मानिसहरूलाई बस्न लाओ. उनीहरूले यसुले भन्नुभएको कुरा अनुसार उनीहरूले गरे. जब त्यहाँ एउटा घाँस भएको चौर थियो त्यहाँ ती मानिसहरू बसे. त्यहाँ युहन्नाले भन्छ कि 10 पदमा प्राय त्यहाँ बस्ने मानिसहरू 5000 पुरुषहरू त्यहाँ थिए. तर जब हामी अरू सुसमाचारका पुस्तकमा हामी हेर्छौँ भने वास्तवमा यति मात्र थिएनन् कि त्यहाँ अरू महिला र बच्चाहरूको गणना भएको थिएन. त्यहाँ यीभन्दा धेरै मानिसहरू थिए. अब यहाँ कथाले अर्को मोड लिन्छ. उनीहरू बसे जब त्यहाँ उनीहरूको साथमा 5 रोटी र 2 माछा मात्रै छ. तर त्यही कुरा लिएर येशूले परमेश्वरलाई धन्यवाद चढाउनुहुन्छ त्यसपछि बाँड्नुहुन्छ. त्यसपछि हामीले पद 12 हेर्छौँ भने एउटा अचम्मको हामी कुरा पाउँछौँ. त्यहाँ भएका हरेक मानिसले आफूले चाहे जति आफ्नो पेट भरी खाए. तर त्यहाँ एउटा अचम्मको छ, ती पाँच रोटी र दुई माछालाई लिएर येशूले त्यहीँबाट अरू क्रिएट गर्नु भएन, तर त्यहीँबाट उहाँले एउटा अचम्मको काम गर्नुभयो, छिन्न गर्नुभयो. त्यहीँबाट उहाँले ती 5,000 भन्दा बढी मानिसलाई उहाँले त्यही पाँच रोटी र दुई माछाबाट खुवाएर 12 डाला अरू उब्रेका थिए. पद 12 हेर्नुहोस् न, अनि तब तिनीहरूले पेटबाट खाए. उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, उब्रेका टुक्राहरू बटुल र केही नष्ट नहोस्. पाँच रोटी र दुई माछाले ती मानिसहरूलाई खुवाउनुभयो. कि यो कुराले यो देखाउँछ कि कसले यो कुरा गर्न सक्छ, कि यहाँबाट ख्रिस्टले यही देखाउँदै हुनुहुन्छ कि यो कुरा उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ. यी कुरा केवल परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ, किनकि येशू परमेश्वरका पुत्र हुनुहुन्छ, त्रिएक परमेश्वरका दोस्रो व्यक्ति हुनुहुन्छ. येशूले गर्नुभएका यी हरेक चिन्हहरूको उद्देश्य यही मात्रै हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा प्रमाण गर्नको निम्ति उहाँले यी चिन्हहरू गर्नुभएको छ. तर मानिसहरूले यो कुरालाई बुझ्दैनन्. पत्तेरलाई हेर्नुहोस्, ती भिडहरूले फरक तरिकाले बुझ्छन्. उनीहरूले भन्छन् चौधलाई हेर्नुहोस्, यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने, संसारमा आउने अगमवक्त साँच्चै उहाँ नै हुनुहुँदो रहेछ. उनीहरूले येशु ख्रीष्टलाई परमेश्वरको पुत्रको रूपमा नचिनेर, अझै जब मूसाले, जब हामी पुरानो नियममा हामीले हेर्छौँ भने त्यहाँ मूसाले एउटा अगमवाणी गर्नुभएको थियो कि परमेश्वरले नै एउटा अगमवक्ता खडा गर्नुहुन्छ भन्ने कुरा उनीहरूले सोचिरहेका थिए. त्यसकारण उहाँले येशूलाई एउटा अगमवक्ताको रूपमा मात्रै उहाँले लिएका थिए. तर वास्तवमा येशूमा सबै अगमवक्ताहरूको अन्तिम अगमवक्ता येशू हुनुभए तापनि उहाँ वास्तवमा अगमवक्ताहरूभन्दा पनि महान हुनुहुन्छ, कि उहाँ परमेश्वरको पुत्र येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहाँ देखाउँदै हुनुहुन्छ. वास्तवमा त्यही कुरा उनीहरूले बिर्सेका छन्. त्यसकारण उनीहरूले भन्दै हुनुहुन्छ कि संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदो रहेछ. त्यतिमै उनीहरूको बुझाइ सीमित रहँदैन. 15 हेर्नुहोस्, तिनीहरू आएर उहाँलाई बलजप्तीसँग लगी राजा बनाउन खोज्दैछन् भने थाहा पाएर येशू फेरि एक्लै डाँडामा जानुभयो. उनीहरूले येशूलाई एउटा राजा, उनीहरूले चाहे अनुसारको, कि उनीहरूले के चाहेका थिए, उनीहरूले ती चिन्हहरू, उनीहरूले आफ्नो भौतिक कुराको राजा मात्रै बनाउन चाहेका थिए. तर वास्तवमा येशू ती भौतिक कुराको राजा बनाउनु भएको थिएन. वास्तवमा येशू उनीहरूले बनाए, उनीहरूले चाहे अनुसारको संसारको शासक, या उनीहरूले चाहेको उनीहरूको जमातको एउटा राजा बनिनाउनु भएको थिएन. उनीहरूले चाहे अनुसारको मात्रै राजा बनिनु भएन. वास्तवमा उहाँ त राजाहरूका पनि राजा हुनुहुन्छ. तर उनीहरूले यही कुरालाई गलत बुझेका छन् र उनीहरूले चाहे अनुसारको राजा बनाउन खोजेका छन्. त्यसै कारण आज तपाईँ र मैले यहाँबाट येशूलाई छिन्नुपर्ने कुरा, आज तपाईँ र मैले येशूलाई कसरी लिएका छौँ, येशूलाई हामीले कसरी चिनेका छौँ, कि आज तपाईँ र मैले येशूलाई कुन उद्देश्य लिएर पछ्याएका छौँ, के तपाईँ र मैले येशूलाई साँच्ची नै उहाँ संसारका पाप उठाइलाने थुमा, उहाँ परमेश्वरका पुत्र जो अनन्त अनन्तका राजा जो शासक हुनुहुन्छ भनेर हामीले चिनेका छौँ, या त हामीले येशूलाई हाम्रो भौतिक कुराहरू प्राप्त गर्नको निम्ति मात्रै हामीले उहाँलाई पछ्याएका छौँ, त्यो उद्देश्यले हामीले उहाँलाई पछ्याएका छौँ, या त हामीले हाम्रो दृष्टिकोणबाटको उहाँलाई राजा बनाएका छौँ. आज तपाईँ र मैले उहाँलाई हामीले चाहे अनुसारको राजा बनाउनु आवश्यकता छैन. उहाँ राजाहरूको पनि राजा हुनुहुन्छ, कि उहाँ तपाईँ र मेरो भौतिक कुराको राजा होइन, उहाँ त सबै कुरामाथि शासन गर्नुहुने राजा हुनुहुन्छ. आज तपाईँ र मैले उहाँलाई राजाको रूपमा हाम्रो जीवनमा शासन गर्न दिनुपर्छ. आज तपाईँ र मैले यीशुलाई राजा भन्ने घोषणा गर्नुपर्छ. तपाईँ र मैले बनाइराख्नु आवश्यकता छैन. वास्तवमा उहाँ हाम्रो प्राणको वास्ता गर्नुहुने, हाम्रो प्राणको उद्धार गर्नुहुने, हाम्रो उद्धारकर्ता मात्रै हुनुहुन्न, उहाँ राजा पनि हुनुहुन्छ. र उहाँ हाम्रो प्राणलाई सन्तुष्ट पार्नुहुने, हाम्रो प्राणलाई पर्याप्त दिनुहुने उहाँ एउटा जीवित रोटी भने हुनुहुन्छ. र हाम्रो प्राणको निम्ति उहाँ नै पर्याप्त छ. आउनुहोस् आजको हाम्रो दोस्रो बुदामा हामी हेर्नेछौँ. यीशु हाम्रो प्राणको निम्ति पर्याप्त हुनुहुन्छ. हामी जब 25 पदबाट हामी हेर्छौँ, जब यीशु जानुभयो 15 पदमा, त्यसपछि उहाँ फेरि पानीमा हिँडेर अर्को ठाउँ जानुभएको छ. र फेरि पनि त्यहाँ भिडले उहाँलाई फेरि पनि पछ्याएको छ. पद 25 र 26लाई हेर्नुहोस् कि ती भिडले फेरि उहाँलाई पछ्याउने उनीहरूको उद्देश्य फरक छ. जब हामी यताको भिडले हामी हेर्छौँ भने उनीहरूले चिन्हहरू देखेको कारण उनीहरूले पछ्याएका थिए भने, यहाँ फेरि यो भिडले फरक तरिकाले यीशुलाई पछ्याएको हामी पाउँछौँ. यीशुले तिनीहरूलाई स्पष्टसँग बताउनुहुन्छ. पद 26मा हामी यो पाउँदछौँ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन तर अघाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ. वास्तवमा त्यो भिडहरूले पनि फेरि पनि यीशुलाई परमेश्वरको पुत्रको रूपमा उनीहरूले पछ्याएका थिएनन्. जब उहाँले ती भिडलाई, जब ती रोटी उहाँले खुवाउनु भयो, उनीहरूले जब आफ्नो पेटभर उनीहरूले खाए, त्यसकै निम्ति उनीहरूले पछ्याएका थिए. उनीहरूले आफ्नो भौतिक पुरा गर्ने राजाको रूपमा उनीहरूले पछ्याएका थिए. उनीहरूले भौतिक रूपमा यीशुलाई पछ्याएका थिए कि उनीहरूले यीशुलाई आफ्नो उद्धारकर्ता, आफ्नो मुक्तिदाताको रूपमा पछ्याएका थिएनन्. आज तपाईँ र मैले पनि यीशुलाई कतिपटक, या हुनसक्छ यहाँ चर्चमा तपाईँहरू आउनुभएको कतिजनाले यीशुलाई कसरी, कुन अभिप्राय लिएर आउनुभएको छ? सायद तपाईँले यीशुलाई तपाईँले चाहेको कुरा उहाँले गरिदिनुहुन्छ भनेर त्यही राजाको रूपमा लिएर आउनुभएको छ. त्यसो भने तपाईँ गलत हुनुहुन्छ. तपाईँले यीशुलाई पछ्याउने अभिप्राय गलत छ. यीशुले यहाँ पद 27बाट ती मानिसहरूलाई उनीहरूको त्यो अभिप्राय गलत छ भन्ने कुरा यहाँ देखाइदिनुहुन्छ. त्यसै कारण आज यो पदले तपाईँ र मलाई पनि यही दिन्छ कि यदि तपाईँ र म यदि चर्चमा अथवा हामी यीशुलाई पछ्याएको कारण हामी चर्चमा आउँछौँ, अनि हामी यदि ख्रिस्टलाई यही अभिप्राय लिएर हाम्रो भौतिक कुराको आशा लिएर भौतिक हाम्रो आवश्यकता पुरा गर्नको निम्ति यीशुलाई पछ्याएका छौँ भने हामी गलत अभिप्रायले यीशुलाई पछ्याइरहेका छौँ. पद 27ले हेर्नुहोस्, यीशुले यही भन्नुहुन्छ, नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर. यहाँ यीशुले स्पष्ट भन्नुहुन्छ कि वास्तवमा उनीहरूले यीशुलाई फरक ढङ्गबाट बुझेका छन्, त्यसकारण उहाँले उनीहरूलाई वास्तवमा सच्याउँदै हुनुहुन्छ कि टलेर जाने कुरामा होइन, तिमीहरूले यीशुमा आफ्नो विश्वास राख्नुपर्ने कुरा कि यीशुलाई आफ्नो राजाको रूपमा लिनुपर्ने कुराको रूपमा उहाँले यहाँ देखाउँदै हुनुहुन्छ. तर वास्तवमा हामी आज कतिपटक कि यीशुलाई यस्तै हाम्रो भौतिक कुराहरू पुरा गर्नको निम्ति हामी हिँड्छौँ, जबकि यी मानिसहरूले यसरी हिँडेका थिए. एउटा उदाहरण दिन चाहन्छु. जब तपाईँ र मैले हाम्रो घर वरिपरि भएका कुनै पनि एउटा असहाय कुकुरलाई तपाईँ र मैले केही त्यसको त्यसलाई हामीले भोजन दियौँ भने त्यसले तपाईँ र मलाई देख्दाखेरि पछ्याउँछ. सायद त्यसले तपाईँलाई देखेपछि उसको पुछार होला होला, तर वास्तवमा त्यसको आशय तपाईँले एउटा मालिकको रूपमा तपाईँले त्यसले त्यो गरेको होइन, तर उसले तपाईँले दिनुभएको भोजनको आशाले तपाईँले त्यो गरेको हुन्छ. त्यस्तै आज तपाईँ र मैले यीशुलाई कतिपटक त्यही हाम्रो भौतिक कुराको लागि मात्रै पछ्याइरहेका हुन्छौँ. आज तपाईँ र मैले हाम्रो हृदयलाई जाँच्नुपर्ने कुरा छ कि तपाईँ र मैले कि येशूलाई साँच्चो नै हाम्रो प्राणको निम्ति उहाँ पर्याप्त हुनुहुन्छ भन्ने कुरालाई लिएर के हामीले उहाँलाई पछ्याएका छौँ। र उनीहरू ती मानिसहरूमा पनि त्यही समस्या थियो, त्यसकारण येशूले तिनीहरूले सच्याउँदै गर्छन् तर पनि अझै उनीहरूमा समस्या छ। त्यसकारण उनीहरूले येशूलाई प्रश्न गर्नुहुन्छ कि 35 हेर्नुहोस्, अझै पनि उनीहरूले येशूलाई त्यही कुरा गर्छन् कि तपाईँले के गर्नुहुन्छ, अझै पनि चिन्हको खोजी गरिरहेका छन्। त्यसकारण कि हामी येशूलाई विश्वास गर्न सकौँ, येशूमा हामी हिँड्न सकौँ भन्ने हिसाबले उनीहरूले अझै येशूलाई त्यो प्रश्न गर्छन्। उनीहरूले भन्छन् कि हाम्रा पुर्खाहरूले त उजाड स्थानमा मन नखाए, कि उनीहरूले अझै पनि ती भौतिक कुरामा नै उनीहरूले आशा राखिरहेका छन्। तर अब येशूले 32 उनीहरूलाई सच्याउनुहुन्छ, वास्तविकता के हो त, ती मन्नको बारेमा के हो त भनेर अझै सच्याउनुहुन्छ। जुन मन्नको बारेमा अघि हाम्रो सञ्चालकज्यूले पुरानो नियमबाट पाठ गर्नुभएको थियो कि त्यहाँ परमेश्वरले नै ती इसरायलीहरूलाई ती उजाड स्थानमा उहाँले मन्न जुटाउनु भयो। वास्तवमा ती मन्न जुटाउने मोसा हुनुहुन्न थियो, तर परमेश्वरले नै स्वर्गबाट उनीहरूलाई मन्न जुटाउनु भयो। र ती मन्न, त्यो रोटी उनीहरूको निम्ति पर्याप्त थिएन, उनीहरूले हरेक दिन त्यसलाई बटुल्नु पर्ने थियो। उनीहरूले ती एकपल्ट खाए तर पनि उनीहरू तृप्त हुँदैनथे, त्यसै कारण उनीहरूले हरेक दिन ती मन्न उनीहरूले बटुल्नु पर्ने थियो। र वास्तवमा त्यो मन्न वास्तवमा जीवनको रोटी भने थिएन, तर ती कुराले चाहिँ परमेश्वरले दिनुहुने जीवनको रोटीको बारेमा हामीलाई बताउँछ। तर यहाँ यसले भन्नुहुन्छ कि 33, किनभने परमेश्वरले रोटी त्यही परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्ली आउँछ र संसारलाई जीवन दिन्छ, कि येशू नै परमेश्वरले दिनुभएको रोटी हुनुहुन्छ। त्यसले मात्रै हाम्रो प्राणको लागि त्यो रोटी मात्रै हाम्रो लागि पर्याप्त छ। आज तपाईँ र मेरो निम्ति अरू केही कुरा हाम्रो प्राणको निम्ति पर्याप्त छैन। तपाईँ र मेरो उद्धार र मुक्तिको निम्ति अरू केही कुराको खाँचो छैन, केवल तपाईँ र मेरो निम्ति येशूको खाँचो छ। कि हाम्रो उद्धार र मुक्तिको निम्ति येशूको क्रुस, उहाँको च्याङ र पुनरुत्थान, यो कुराले येशू नै हाम्रो प्राणको उद्धारको निम्ति पर्याप्त छ भन्ने कुरा यही कुराले प्रमाण दिन्छ। यदि तपाईँ र मेरो प्राणको निम्ति हामीले अरू ठाउँमा खोजिरहेका छौँ भने तपाईँ र म गलत खोजिरहेका छौँ। यदि तपाईँ र मैले जीवनको रोटी जो ख्रिस्टलाई हामीले हेरेका छैनौँ भने हामीले गलत ठाउँमा हाम्रो आशाहरू राखेका छौँ, हामीले गलत रोटी हामी लिइरहेका छौँ। जसरी एउटा दुधे बालकलाई आमाको दुध नै पर्याप्त हुन्छ, तर ऊ जब वृद्धि हुँदै जान्छ उसले अतिरिक्त खानको आवश्यकता पर्छ। तर तपाईँ र मैले जब येशूमा विश्वास गर्छौँ भने हाम्रो प्राणको निम्ति अरू कुनै अतिरिक्त कुराको आवश्यकता पर्दैन, किनकि येशू नै हाम्रो प्राणको उद्धार गर्नु नै उहाँ नै एक उद्धारक जो हाम्रो निम्ति उहाँ पर्याप्त हुनुहुन्छ। प्रिय मित्रहरू, यदि तपाईँ यही रोटीमा हुनुहुन्न, यदि तपाईँ यही येशूमा विश्वास गर्नुभएको छैन भने म तपाईँलाई उत्साह दिन चाहन्छु कि येशूमा हुनुहोस्, तपाईँको प्राण येशूमा मात्रै तृप्त हुन्छ, तपाईँले संसारको कुनै पनि थोकबाट तृप्त हुँदैन। तपाईँ र मेरो पापको उद्धार मुक्ति केवल ख्रिस्टबाट मात्रै उद्धार हुँदछ, र त्यही ख्रिस्टको उद्धार मुक्तिले हाम्रो प्राणलाई पर्याप्त पार्दछ, त्यसले मात्रै हामीलाई सन्तुष्ट पार्दछ, त्यही ख्रिस्टले मात्रै हामीलाई अनन्त जीवन उद्धार मुक्ति दिँदछ। आउनुहोस् प्रार्थना गरौँ।